সবাই কার্যক্রম মোটাক মালা শুনে থাকা রেডিও অভিযান মজার মান্না রে কোষাত মা
रेडियो भिजन 91.6 मेगाहर्जमा तपाईको आफ्नै कार्यक्रम मुक्तक माला लिएर हामी उपस्थित भइसक्यौं। प्रविधि संयोजनमा रमेश जी हुनुहुन्छ, सँगै कविता जी पनि हुनुहुन्छ, अनि म चाहिँ कार्यक्रम सञ्चालक मदन भण्डारी। तपाईले यो कार्यक्रम 91.6 मेगाहर्जमा पूर्वी नेपालमा सीमानासँगै जोडिएका भारतका विभिन्न क्षेत्रमा त्यस्तै www.radiovision.com.np लगअन गरी संसारका जुनसुकै कुनामा रहेर पनि एकैसाथ सुन्न सक्नुहुन्छ। तपाईँ सम्पूर्ण प्रिय मुक्तक मनहरूलाई कार्यक्रममा हार्दिक स्वागत, हार्दिक नमस्कार। सरकारमा दिनरात किचलो हुनाले हो, सरकारमा दिनरात किचलो हुनाले हो, फाली बिनाको देशमा हलो हुनाले हो, छिमेकमा अपराधी बढ्नुको कारण देशमा कानून फित्तलो हुनाले हो, देशमा कानून फित्तलो हुनाले हो, छिमेकमा अपराधी बढ्नुको कारण देशमा कानून फित्तलो हुनाले हो। आहा, यो स्वादिलो मुक्तक मुक्तकार युवराज लामिछाने प्रदीपजीको। लगाउलान कसैले झुटा आरोपहरू, लगाउलान कसैले झुटा आरोपहरू, आइरहन्छन् जिन्दगीमा प्रकोपहरू, अत्याचार सहन नसकेर म छटपटिएँ भने तिमीले लगाउनुपर्छ शान्तिका खोपहरू, तिमीले लगाउनुपर्छ शान्तिका खोपहरू। मैले पुनः सुटुक्क अर्को मिठो मुक्तक लिएँ युवराज लामिछाने प्रदीपजीको लिएँ। देवदह रूपन्दे उहाँको घर हो, उहाँको भर्खरै मात्रै पाठक समक्ष कात्रोमा खल्ती मुक्तक संग्रह आएको छ। आजको कार्यक्रमको यो बसाई श्रोता विशेष बसाई रहनेछ। कार्यक्रममा म त छँदैछु, मसँगै युवराजजी हुनुहुन्छ। कार्यक्रमभरि हामी मुक्तक संग्रह कात्रोमा खल्तीको बारेमा चर्चा गर्नेछौँ। सुन्दै रहनुहोला। नेताको बोली र समय फरक हुँदैन रे, नेताको बोली र समय फरक हुँदैन रे, बारुद र प्राकृतिक भए फरक हुँदैन रे, मैले मेरा बाको मुखबाट सुनेको छु, राजनीति र शौचालय फरक हुँदैन रे, राजनीति र शौचालय फरक हुँदैन रे। ओहो, मुक्तकको बाणले हानेपछि यसरी पो हान्नुपर्छ त। युवराज लामिछाने प्रदीपजीका मुक्त खराबहरूमा त्यो सम्पूर्ण स्वाद पाइन्छ श्रोता जुन मुक्तकमा हुने गर्छ। तपाईँ भर्खरै मात्रै मुक्तक लेख्न सिक्दै हुनुहुन्छ भने आजको कार्यक्रम सुन्नुहोस् है, तपाईँको लागि झनै विशेष बन्न सक्छ। युवराजजी, विगत लामो समयदेखि रेडियो देवदह 106.6 मेगाहर्जमा मुक्तक सम्बन्धी कार्यक्रम मुक्तक सरोवर चर्चित कार्यक्रम सञ्चालन गर्दै आइरहनु भएको छ। अन्य कार्यक्रमहरू पनि सञ्चालन गर्नुहुन्छ। सञ्चारकर्मी मुक्तकार युवराज लामिछाने प्रदीपजीलाई टेलिफोन सम्पर्कमा ल्याउन प्रविधि संयोजनका मित्र टेलिफोनमा आफ्ना औँला दौडाउँदै हुनुहुन्छ। म भने कार्यक्रममा पहिलो साङ्गीतिक कोशेली तपाईँहरू समक्ष जोड्न चाहन्छु। युवराजजीकै मुक्तक अहिले मसँग रहेको छ, उहाँका मुक्तकारसँगै पहिलो साङ्गीतिक कोशेली म जोड्न चाहन्छु। गीत पश्चात म आउनेछु उहाँसँगको कुराकानी लिएर। अहिलेलाई भने युवराजजीका मुक्तक, मुक्तकसँगै एउटा गीत तपाईँलाई। भगवान्बाट प्रणाम भएर होला, भगवान्बाट प्रणाम भएर होला, हामीमा एक लगाम भएर होला, भेट भएपछि छुट्टी नै गाह्रो पर्छ, तिमी चुम्बकमा फलाम भएर होला, तिमी चुम्बकमा फलाम भएर होला। Thank you. श्रोता कार्यक्रम मुक्तकमाला तपाईं अहिले सुनिरहनु भएको छ युवराज लामिछाने प्रदीपजीका मुक्तकरफसँगै यो गीत तपाईंहरू समक्ष राखेँ। मुक्तकार युवराज लामिछाने प्रदीपजी आजको बसाईमा मसँग हुनुहुन्छ। तपाईं कार्यक्रम मुक्तकमाला नियमित सुन्नुहुन्छ, कार्यक्रम सुनौ न त भन्दा भन्दै छुट्यो भने मुक्तकमालाको फेसबुक पेज, फेसबुक आइडी, फेसबुकमै मदन भण्डारी सर्च गरी मेरो प्रोफाइल, रामशरण श्रेष्ठजीको ब्लग चिसापानी नेपाल .blogspot.com, प्रकाश हरियालजीको ब्लग चुकप्रकाश .blogspot.com, मोहन बिहानीजीको ब्लग मोहन बिहानी .blogspot.com, विवास एसपीजीको ब्लग डायरीका पानाहरू .blogspot.com, त्यस्तै रेडियोभिजनको वेबसाइट www.radiovision.com.np लगअन गरी अडियो सङ्ग्रहभित्र प्रवेश गरी कार्यक्रम आफूले चाहेको बेला भ्याएको बेला डाउनलोड गरेर पनि सुन्न सक्नुहुन्छ। मैले तपाईँलाई भनेको थिएँ नि आज म मुक्तकार युवराजजीसँग कुराकानी गर्नेछु भनेर। अहिले चर्चामा रहेको मुक्तक सङ्ग्रह कात्रोमा खल्तीका लेखक हुनुहुन्छ, उहाँ टेलिफोन सम्पर्कमा आइसक्नु भएको छ। अबको समय म मुक्तकार युवराज लामिछाने प्रदीपजी र उहाँको मुक्तक सङ्ग्रह कात्रोमा खल्तीको समय कार्यक्रम सँगै रहनुहोला। युवराजजी नमस्कार, कार्यक्रम मुक्तकमालामा स्वागत छ तपाईँलाई।
धन्यवाद मदनजी, हजुरलाई पनि।
के छ खबर, आरामै हुनुहुन्छ?
ठिकै छ भनौँ, समग्रमा राम्रै छ। पानी परिरहेछ हल्का हल्का अहिले पनि भन्नुपर्छ।
थोरै दैनिकी फेरिएको होला है हिजो आज?
यो असारले गर्दा पनि अलिकति जे हुने गर्थ्यो त्योभन्दा थोरै परिवर्तन भएको हो कि जस्तो महसुस गरिरहेको छु मैले पनि, हिलोमा यताउता।
आज हामी विशेष त तपाईँको भर्खरै पाठक समक्ष आएको मुक्तक सङ्ग्रह कात्रोमा खल्तीको बारेमा कार्यक्रमभरि चर्चा गर्नेछौँ। विमोचनमा निम्ता थियो, सकिएन आउन, क्षमा चाहन्छु। कस्तो रह्यो समग्रमा कार्यक्रम?
कार्यक्रम समग्रमा राम्रै रह्यो भन्नुपर्छ। तपाईँहरू आइदिएको भए झन् सुनमा सुगन्ध हुन्थ्यो भन्ने चाहिँ मैले सोचेको थिएँ। अब केही कारणहरू हुनसक्छ, टाढा पनि भयो अलिकति, हामी भेट हुन सकिएन त्यो दिन। अवश्य पनि हाम्रो केही समयमा भेट हुनेछ मदनजी। समग्रमा कार्यक्रम एकदमै राम्रो भयो, उत्कृष्ट नै भन्छु मेरो तर्फबाट।
मैले पनि बरोबर सम्झिरहेको थिएँ झापाबाट। कात्रोमा खल्तीबाट गजबको नाम जुराउनु भएको छ, नाम कसरी जुराउनु भयो?
नाम, यो नाम जुराउँदाको फलसम्मको छनलाई है, एउटा कथा नै छ।
हजुर हजुर, सुनौ न।
कात्रोमा खल्तीको एउटा कथा पनि लेखेको छु मैले है।
हजुर।
यसमा चाहिँ के छ भने, जुन सामाजिक कुराहरू हुन्छ नि, सामाजिक विकृतिका कुराहरू, भ्रष्टाचारका कुराहरू, सम्मान नगर्ने है। अब जस्तै मैले तपाईँलाई सम्मान गर्दिनँ, तपाईँले पनि मलाई सम्मान गरौँ न, मै ठुलो भन्ने एउटा भावना छ हामी मान्छेको।
हजुर हजुर।
त्यही त्यसैलाई नि बनाएको। खासमा के छ भने, कात्रोमा खल्ती धेरैजना साथीहरूले के छ भन्नुभएको छ, केही पनि होइन यो। जस्तै मान्छे मरेर जाँदा आफूसँग भएको धन सम्पत्ति, तपाईँ जति जेसुकै जेथा जमिन जोड्नुहोस् न, त्यो लिएर जाने त होइन नि।
हजुर हजुर।
किन मान्छेले पैसाका लागि, सम्पत्तिका लागि आफन्तहरूलाई चाहिँ आफ्नो भन्दैन? त्यही सम्पत्तिले गर्दा नै किन टाढिन्छ त, के कात्रोमा खल्ती हुन्छ र भन्ने चाहिँ मेरो मनमा एउटा किसिमको प्रश्न उब्जिरहेको थियो कि।
मान्छेले मान्छे भएर मान्छेलाई मान्छेको व्यवहार गर्दैन
हो नि, त्यही त्यही विषयवस्तुलाई नि, आखिर मान्छे लैजान त केही पनि होइन नि, कात्रोमा खल्ती बनाएर भनेर नै मैले यो गर्दा गर्दै नाम पनि यही नै झुरेको भन्नुपर्छ।
रेडियोमा कार्यक्रम चलाउनुहुन्छ, मिठो चलाउनुहुन्छ, मुक्तक झनै मिठो बोल्नुहुन्छ। अब आज मुक्तक सुनिएन भने कार्यक्रम अलिनु होला। हामी यसै सङ्ग्रहभित्रबाट मुक्तक सुन्न आतुर छौँ। मुक्तक सुनौ न।
मुक्तक म सुनाउँछु तपाईँलाई।
हजुर हजुर।
हाम्रो हजारौं श्रोताहरूले सुन्दै हुनुहुन्छ उहाँहरूको लागि, त्यो अनुहारमा दाग बस्यो भने मैले स्वीकार्ने छैन, त्यो अनुहारमा दाग बस्यो भने मैले स्वीकार्ने छैन, बर्सेर जवानीको भूत पस्यो भने मैले स्वीकार्ने छैन, त्यो अनुहारमा दाग बस्यो भने मैले स्वीकार्ने छैन, बर्सेर जवानीको भूत पस्यो भने मैले स्वीकार्ने छैन, हो तिमी राम्री फुल हौ म स्वीकार्छु त्यो कुरा, हो तिमी राम्री फुल हौ म स्वीकार्छु त्यो कुरा, तर कुनै भमराले डस्यो भने मैले स्वीकार्ने छैन।
वाह, कुनै भमराले डस्यो भने मलाई स्वीकार्य छैन। अर्को मुक्तक सुनौ न।
भरिएछ जीवन खाली कतै पाना छैन, भरिएछ भरिएछ जीवन खाली कतै पाना छैन, छैन छैन कसैलाई विश्वास गर्ने जमाना छैन, म कसरी तिम्रो पहिचान दिन सक्छु, म कसरी तिम्रो पहिचान दिन सक्छु जबकि मेरै जिन्दगीको ठेगाना छैन।
मुक्तक निकै रसिलो लेख्नुहुन्छ, कतिको गाह्रो हुँदो रहेछ मुक्तकलाई सङ्ग्रह बनाउन, सङ्ग्रहलाई छापाखानासम्म पुर्याउन र पाठक समक्ष ल्याउन।
गाह्रो त यस्तो छ मदनजी, मैले कसरी दिन्छु भने हरेक कामलाई तपाईँले सजिलो ढङ्गसँग गर्नुभयो भने त्यो सजिलोसँग नै सम्पन्न हुन्छ, ओहो यो त ठुलो काम हो यस्तो उस्तो भन्नुभयो भने गाह्रो हुन्छ, गाह्रो त अलिकति गाह्रो नै हुँदो रहेछ, प्राविधिक कुराहरूदेखि लिएर होइन खर्चको कुरा, अब साहित्यमा फेरि तपाईँको त्यति आउने बाटो अलिक कमै छ भनौँ न होइन,
हजुर हजुर,
त्यसले गर्दा गाह्रो भयो, धेरैजना साथीहरूको सहयोग पनि मिल्यो, त्यसले गर्दा सबैभन्दा ठुलो कुरो त मुक्तक अलिअलि लेख्थेँ म, आफूले जानेका कुराहरू धेरैजना साथीहरूले ल न एउटा सङ्ग्रह तयार गर्नु पऱ्यो भन्नुभयो, मैले चाहिँ बेला भएको छैन अझै बेला भएको छैन भन्थेँ, अनि साथीहरूले धेरै दबाब दिनुभयो, ल अब चाहिँ साथीहरूलाई किन पुर्याउने र गराउनु भनेर यसो सानो प्रयास गरेको मदनजी।
सङ्ग्रह निकाल्ने भन्ने एउटा योजना बनाइसकेपछि कति मुक्तक तपाईँको नोटबुकबाट छुट्टी गर्नुभयो होला, कति प्रवेश गराउनु भयो होला काप्रोमा खल्ती निकाल्दा, कति दिन कति हप्ता वा कति महिनासम्मको प्राप्ति हो यो?
यो मुक्तक लेखन त मेरो लगभग 2067 सालदेखि नै, मैले लेखन त 65 सालदेखि लेख्थेँ है, तर मुक्तक चिनेर मुक्तक यस्तो हुने रहेछ भनेर लेखेको चाहिँ अलिअलि चिन्ने प्रयास गरेको 67 सालबाट है।
हजुर हजुर,
लगभग 1400 हारिमा मुक्तक तयार भइसकेका रहेछन् मदनजी।
ए हजुर हजुर,
त्यसबाट मैले चाहिँ 250 मुक्तक राख्ने विचार गरेको थिएँ।
ए हजुर,
त्यही अनुरूप मैले पाण्डुलिपि तयार गरेको थिएँ, अनि फेरि धेरैजना साथीहरूले पोखरातिरको साथीहरू, नेपालगञ्जतिरको साथीहरू, अनि तपाईँहरूले पनि सल्लाह सुझाव दिनुभएको थियो केही मात्रामा, साथीहरूले भन्नुभयो मुक्तक भनेको छोटो विधा हो, चटनी हो, जस्तै खाना खाने बेलामा हामी तरकारी भात रोटी अलि धेरै लिन्छौँ, चटनी थोरै लिन्छौँ नि,
हजुर हजुर,
मुक्तक भनेको चटनी विधा हो, मिठो हुन्छ, थोरै राख्नुपर्छ भन्नुभयो, त्यसैले गर्दा 148 मुक्तक।
कति दिन कति हप्ता या कति महिनाको प्राप्ति हो कात्रोमा खल्ती?
कात्रोमा खल्ती त धेरै छोटो समयमै भयो भनौँ, मुक्तक लेख्न थालेको लामो समय भयो, केही समय भयो, तर यो पुस्तकले चाहिँ यो कात्रोमा खल्तीले यो रूप लिएको चाहिँ लगभग हामीले कुरा गरेको कृतिको निकाल्नु पऱ्यो भनेर लागेको, 2 महिनामा नै लगभग कार्यक्रममा विमोचन समेत गरियो, 2 महिनामा सबै कुरा हम्काइयो, धेरैजना साथीहरूले सल्लाह सुझाव अनि सहयोग गर्नुभएको छ, मुक्तक छनौट क्रममा पनि जुन अलिक पुरानो साथीहरू हुनुहुन्छ नि मेरो सहयात्रीहरू, सँगसँगै हामी कार्यक्रममा हिँड्ने उहाँहरूले पनि यही मुक्तक राखौँ भन्ने सल्लाह दिनुभयो, छोटो समय हो मलाई चाहिँ अलिक आत्तिए नै आत्तिएकै हो भन्नुपर्छ म।
आदरणीय श्रोता, तपाईँ कार्यक्रम मुक्तक माला सुनिरहनु भएको छ, आज मसँग चर्चित मुक्तकार युवराज लामिछाने प्रदीपजी हुनुहुन्छ, उहाँसँगै म कुराकानी गरिरहेको छु, उहाँको भर्खरै बजारमा आएको मुक्तक सङ्ग्रह कात्रोमा खल्तीभित्रबाट मुक्तक सुनिरहेका छौँ, युवराजजी मुक्तक सुन्नुहोला।
पक्का पनि मुक्तक वाचन गर्छु। भाषणले आकाशका तारा झार्दैछन्, भाषणले आकाशका तारा झार्दैछन्, राष्ट्रिय ढुकुटी सर्वनाश पार्दैछन्, भाषणले आकाशका तारा झर्दैछन्, राष्ट्रिय धुकुटी सर्वनाश पार्दैछन्, मिठो घाँस मिठो घाँस खाने दिन आउँछ भने, मिठो मिठो घाँस खाने दिन आउँछ भने, सोझा जनतालाई भकभकै मार्दैछन्।
यस्तो पो व्यङ्ग्य कस्नुपर्छ मुक्तकमा कसेपछि, अर्को मुक्तक सुनौ न।
डाली भाँचिएपछि फुल फुल्न गाह्रो पर्छ मदनजी।
हजुर हजुर,
डाली भाँचिएपछि फुल फुल्न गाह्रो पर्छ, मुठु मुठु गाँठो पारेपछि बात खुल्न गाह्रो पर्छ, सम्पत्ति र सम्पत्ति र मायाको यदि तुलना गर्छौ भने सम्पत्ति र सम्पत्ति र मायाको यदि तुलना गर्छौ भने आजै बिदा गर मलाई पछि भुल्न गाह्रो पर्छ।
हामी सङ्ग्रहभित्र नै छौँ। कात्रमा खल्ती विमोचन पूर्व विमोचन पश्चात जति चर्चा भयो जहाँ जहाँबाट ताली आयो के छ ती ठाउँहरूमा ती बस्तीहरूमा सङ्ग्रह पुर्याउन सकियो?
एकदमै मलाई दुःख पनि लागेको छ। मेरो साथीहरूले चाहिँ माया गरेर धेरै जनाको अपेक्षामा कृति निकाले तर मैले उहाँहरूको हातमा अझै पनि कृति पुर्याउन सकेको छैन। जस्तै झापाकै कुरा गरौँ, धेरैजना साथीहरू हुन्छ जसतिर पनि कृति त्यहाँ पनि आइसकेको छैन। मदनजी यो दुःखको कुरा हो। कस्तो हुँदो रहेछ भने तपाईँको कुनै पब्लिकेसनले जिम्मा लिइदिएको भए हामीलाई सजिलो हुन्थ्यो है।
हजुर हजुर।
अनि पछिल्लो समयमा गजल मुक्तकहरूलाई पब्लिकेसनले जिम्मा नलिएको अवस्था पनि छ। त्यसैले हामीले चाहिँ यो बाँडफाँडको लागि ठाउँ ठाउँ पठाउनका लागि चाहिँ कुनै बजार व्यवस्थापन गरिदिने कुनै संस्था पाएनौँ। यसैले मैले आफैले नै केही ठाउँहरूमा पठाएको छु। जति ठाउँमा पठाउनु पर्ने हो त्यहाँ पठाउन सकेको छैन। उहाँहरू समक्ष माफी माग्न चाहन्छु यसको लागि।
मन हुने पाठकहरूले सहज र सरल तरिकाले कसरी पढ्न पाउने त?
जस म प्रयास गरिरहेको छु उहाँहरूलाई पठाउनको लागि।
हजुर हजुर।
झापामा पनि लगभग भोलि पर्सितिर केही पुस्तकहरू आइपुग्छन् मदनजी।
हजुर हजुर।
यो जिम्मा चाहिँ मैले मदनजीलाई नै दिएको छु। मदनजीसँगै सम्पर्क गरेर पनि लिनुहोला भन्न चाहन्छु हाम्रो श्रोताहरूलाई।
हजुर।
पढ्नका लागि भए पनि केही थोरै किताब पठाएको छु मैले। अरू चाहिँ अलिक समय नै लाग्छ होला मदनजी। यसै गरेर चाहिँ म उहाँहरूलाई पुऱ्याउँछु भन्नै सकिरहेको छैन कि हेर्नु न।
हजुर हजुर। जब कात्रमा खल्ती एक असल पाठकको हातमा पर्छ
हजुर,
उसले के कस्ता मुक्तको स्वाद यसभित्रबाट लिन पाउँछ?
अब यसमा प्रायः त सामाजिक कुराहरू छन् है।
हजुर हजुर।
म घरभित्रका कुराहरू छन्, माया प्रेमका कुराहरू छन्, केही थोरै विकृतिका कुराहरू पनि छन् है।
हजुर हजुर।
जस मैले अपेक्षा गरेको छु, मेरो तर्फबाट मैले प्रयास गरेको छु तपाईँहरूलाई एउटा राम्रो मुक्तक सङ्ग्रह दिएको छु जस्तो लाग्छ मेरो विचारमा चाहिँ। अब कस्तो छ सङ्ग्रह, मुक्तकहरू कस्ता छन् भनेर चाहिँ औलाउने जिम्मा हाम्रो पाठकहरूको नै छ भन्छु म।
तपाईँले भरिएको मकैको डोको घपलक्कै घोप्टाइदिनु भएको छ
पक्का पनि।
त्यो स्वाद म पनि लिनेछु, त्यो आनन्द म पनि लुट्नेछु। कात्रमा खल्ती आउँदैछ म कहाँ पनि, अहिले तपाईँबाटै स्वाद लिउँ होला मुक्तको। मुक्तक सुनौ।
मिलेका ती हिसाब किताब गल्ती बनाइदिन्छु। मिलेका ती हिसाब किताब गल्ती बनाइदिन्छु म, अब नयाँ नौलो चलन चल्ती बनाइदिन्छु। मिलेका ती हिसाब किताब गल्ती बनाइदिन्छु म, अब नयाँ नौलो चलन चल्ती बनाइदिन्छु। आजबाट कसैले घुस मागे मलाई खबर गर्नु, आजबाट कसैले घुस मागे मलाई खबर गर्नु, म त्यसको कात्रोमा भने खल्ती बनाइदिन्छु।
हामी अर्को मुक्तक सुन्नेछौँ।
प्रमाण जुटाइराख कुनै दिन त्यो काम लाग्न सक्छ। प्रमाण जुटाइराख कुनै दिन त्यो काम लाग्न सक्छ। कानुन मिच्नेहरूलाई एक दिन लगाम लाग्न सक्छ। प्रमाण जुटाइराख कुनै दिन त्यो काम लाग्न सक्छ। कानुन मिच्नेहरूलाई एक दिन लगाम लाग्न सक्छ। मेरो विश्वासमा बाँचेकाहरू पर्ख अझै केही दिन, मेरो विश्वासमा बाँचेकाहरू पर्ख अझै केही दिन, कुनै दिन झुपडीमा पनि चर्को घाम लाग्न सक्छ।
जति तारिफ गरे पनि कम हुन्छ तपाईँका मुक्तकारको। सञ्चारकर्मी हुनुहुन्छ, कुशल रेडियो सञ्चालक हुनुहुन्छ। यो सङ्ग्रह आउनु पूर्वको युवराज र यो सङ्ग्रह आएपछिको युवराज कसरी सम्झनुहुन्छ?
मलाई मुक्तक अलिअलि लेख्न सिकाएको रेडियोले नै भन्छु म है, किनभने म मुक्तक लेख्थेँ, कविताहरू गजल लेख्थेँ है। जब म आजभन्दा 4 वर्ष अगाडिदेखि रेडियो देवदहमा मुक्तक सरोवर भन्ने कार्यक्रम सञ्चालन गर्न थालेँ है।
हजुर हजुर।
त्यस बेलादेखि मैले हजारौँ मुक्तकारहरूको मुक्तकलाई खेलाउने अवसर पाएँ, उहाँहरूको मुक्तकको स्वाद चाख्ने अवसर पाएँ र उहाँहरूकै मुक्तकबाट केही सिक्ने अवसर पनि पाएँ।
हजुर हजुर।
मलाई रेडियोले धेरै कुरा दिएको छ, मुक्तक सरोवरले धेरै कुरा दिएको छ र त्यसको श्रेय भनेको हाम्रो सम्पूर्ण श्रोताहरू हुनुहुन्छ, मुक्तकारहरू नै हुनुहुन्छ। उहाँहरूले नै उहाँहरूका मुक्तकबाटै मैले सिकेर केही मुक्तक लेख्न सक्ने बनाए हो। 4 लाइन पहिला पनि कोर्थेन, मुक्तक यस्तो हुनुपर्ने रहेछ, अलिकति चोटिलो नै हुनुपर्ने रहेछ जस्तो लाग्यो। केही त्यसपछि चाहिँ केही मैले जुन त्यो सिक्ने क्रममा लेखेका मुक्तकहरूलाई नै यही सङ्ग्रहमा राखेको छु।
लोभलाग्दा मुक्तक तपाईँका सुनिरहँ भन्छ यो मन, कसो गरौँ अर्को मुक्तक सुनौ
पक्का पनि। सुनाउँछु म. कहिले शान्ति छाउँछ मनमा, कहिले तोडफोड भइदिन्छ. कहिले शान्ति छाउँछ मनमा, कहिले तोडफोड भइदिन्छ. छिनमै घट्छ प्रेम कहानी, छिनमै जोड भइदिन्छ. कहिले शान्ति छाउँछ मनमा, कहिले तोडफोड भइदिन्छ. छिनमै घट्छ प्रेम कहानी, छिनमै जोड भइदिन्छ. खै खै कस्तो प्यार गर्छन् अचेलका युवा युवतीहरू. खै खै कस्तो प्यार गर्छन् अचेलका युवा युवतीहरू. बिहान माया बस्छ, साँझमा बिछोड भइदिन्छ.
बिहान माया बस्छ, साँझमा बिछोड भइदिन्छ. अर्को मुक्तक हामी सुनौँ
पक्का पनि अहिलेको युवा साथीहरूको लागि हो यो चाहिँ है.
बेङ्गले कस्न खुब खपिस हुनुहुन्छ तपाईँ.
प्रेम गर्दैनौँ हामी, माया गर्छौँ, लभ गर्छौँ नि. उहाँहरूको यो प्रेम कहानीमा आधारित मुक्तक हो त्यो चाहिँ.
हजुर, अर्को मुक्तक सुनौँ.
अर्को, सस्तो मूल्यमा हाम्रो जनशक्ति लुटिरहेको छ, तर पनि यो सरकार मस्त सुतिरहेको छ. सस्तो मूल्यमा हाम्रो जनशक्ति लुटिरहेको छ, तर पनि यो सरकार मस्त सुतिरहेको छ. खै यहाँ देशको विकास कसरी हुन्छ र हजुर. खै खै यहाँ देशको विकास कसरी हुन्छ र हजुर. नेपाली युवाको रगत मरुभूमिले चुसिरहेको छ.
मनी चसक्क बनाउनु भयो. थोरै सङ्ग्रहभन्दा बाहिर आउँ, मुक्तक लेखन तपाईँले 67 सालबाट सुरु गर्नुभयो है?
हजुर मदनजी.
तपाईँले मुक्तक लेख्दै जाँदा, सिक्दै जाँदा कोबाट बढी प्रेरित हुनुभयो?
म मुक्तकमा प्रेरित भएको छ एकदमै मैले सम्झनै पर्ने नाम छ, जसले मलाई साहित्यमा उहाँबाटै प्रेरित भएर पनि आएको, जय गौडेल हुनुहुन्छ, गजलकार जय गौडेल.
हजुर हजुर.
उहाँबाट नै, उहाँ त्यसपछि हाम्रो कविराज पौडेल भन्ने हुनुहुन्छ, छन्दवादी कवि हुनुहुन्छ उहाँ चाहिँ.
हजुर हजुर.
उहाँहरू हो. र पछिल्लो समयमा मुक्तक लेखनमा चाहिँ धेरै साथीहरू हुनुहुन्छ, अरूको नाम लिएर सम्भव पनि छैन. हेर्नु, अन्याय गर्छु मैले कसैको नाम लिएर, कसैको छुटाएँ भने अन्याय गर्छु जस्तो लाग्छ.
समकालीन जो तपाईँसँगै हुनुहुन्छ नि,
हजुर,
रेडियोमा तपाईँले पनि सम्झँदै गर्नुहुन्छ,
हजुर,
कसका कसका मुक्तकले तपाईँलाई लोभ्याइरहन्छ?
मलाई औधी मनपर्ने मुक्तकार एकजना इन्दन देवी भण्डारी हुनुहुन्छ, उहाँ गुल्मीको हुनुहुन्छ.
हजुर हजुर.
उहाँका मुक्तकहरू मलाई बेजोड लाग्छ. त्यस्तै गरी स्याङ्जामा सविता भण्डारी भन्ने हुनुहुन्छ एकजना,
हजुर हजुर,
उहाँको मुक्तक मनपर्छ. त्यस्तै गरी विनोद पाण्डे उदय हुनुहुन्छ, मेरो मित्र पनि हुनुहुन्छ, उहाँका मुक्तक पनि एकदम चोटिला छन्.
हजुर हजुर.
लगायत अन्य हुनुहुन्छ, परदेशी भूमिमा रहेर कलम चलाउने साथीहरू धेरैभन्दा धेरै हुनुहुन्छ. जस्तै हाम्रो प्रकाश अर्याल हुनुहुन्छ, जोको प्रकाश भनेर चिन्छौँ हामीले.
हजुर हजुर.
है, धादिङका मित्र धेरैजना हुनुहुन्छ.
परदेशमा हुनुहुन्थ्यो, अहिले घरदेशमा आउनु भएको छ उहाँ
एकदमै. अनि त्यसपछि मलाई मनपर्ने एकदमै हाम्रो अग्रज पनि हुनुहुन्छ, आत्मीय मित्र पनि हुनुहुन्छ, बादल घिमिरे.
हजुर हजुर.
उहाँका मुक्तकहरू पनि मलाई बहुत मनपर्छ. उहाँ मुक्तकको एकजना अध्ययन गर्ने व्यक्ति पनि हुनुहुन्छ, धेरै ठुलो गुण रहेको छ मुक्तक साहित्यमा. उहाँको ठुलो अध्ययन पनि गर्नुभएको छ उहाँले.
हजुर हजुर.
पोखरातिर जाउँ भने परिवर्तनजी हुनुहुन्छ, प्राञ्जलजीहरू हुनुहुन्छ.
हजुर हजुर.
यस्तै यस्तै नाम लिएर सम्भव नै छैन मदनजी, धेरैजना आत्मीय रूपमा, धेरैजनाको मुक्तकले चाहिँ मेरो आत्मामा छोएको छ. उहाँहरूको मुक्तक चाहिँ बहुत मनपर्छ.
सबैजना मनैमा हुनुहुन्छ, गलासम्म आउनु भएको छ, मुख मिट्याएर भन्न मात्रै बाँकी होइन.
पक्का पनि मदनजी.
मलाई भने तपाईँकै मुक्तकले तानिरहेको छ, लोभ्याइरहेको छ, सुनौ न मुक्तक.
एउटा मुक्तक छ धेरैजना साथीहरूले मन पराइदिनु भएको,
हजुर
तपाईँले पनि सुनिसक्नु भएको होला जहाँसम्म.
हजुर.
बामा किनेर पाउने छैन
मलाई तपाईँको सबैभन्दा
हजुर
मन छोगो मुक्तक भयो.
बामा किनेर पाउने छैन त्यसैले कदापि रोगाउने छैन. बामा किनेर पाउने छैन त्यसैले कदापि रोगाउने छैन. तिमी आएपछि तिमी आएपछि तिमी आएपछि तिमी आएपछि घर भाँडिन्छ भने अन्तै जाऊ म पछुताउने छैन.
म केही बोलिनँ, जे बोल्यो मुक्तकले बोल्यो. अर्को मुक्तक सुन.
हर्षको बीज रोप्ने बारी नभएपछि जिन्दगीमा शीतल छहारी नभएपछि. हर्षको बीज रोप्ने बारी नभएपछि जिन्दगीमा शीतल छहारी नभएपछि पुरुष कदापि सफल बन्न सक्दैनन्. पुरुष कदापि सफल बन्न सक्दैनन् माया मोह गरिराख्ने नारी नभए.
पक्कै पनि तपाईँ मुक्तकको विभिन्न कार्यक्रमहरू लिएर नेपालका विभिन्न ठाउँमा जानुभएको छ, अन्य साहित्यका विधाका तुलनामा कस्तो माहौल पाउनु भएको छ मुक्तकको?
अहिले पछिल्लो समयमा मुक्तकको माहौल एकदम बढ्दो छ मदनजी.
हजुर हजुर.
म गजललाई पनि कोटाउँछु. केही समय अगाडि धेरैजनाको एउटा गजलतिर चाहिँ एक ठुलो धेरै सबैजना गजल लेख्ने र गजलको बारी पनि आउने कुरा चलिरहेको थियो, आयो पनि है. त्यो बारीमा कतिपय सङ्गलिए, कति बारीसँगै बगेर जाने क्रममा छन् है. मुक्तकको पनि त्यस्तै छ. हेर्नु, अहिले पछिल्लो समयमा धेरैजना बढ्नु भएको छ मुक्तकमा. म धेरै ठाउँमा पनि पुगेको छु उनीहरूलाई मुक्तकै कार्यक्रमहरूमा पनि है. पछिल्लो समयमा मुक्तक भनेको मान्छेहरू बिजी छन्, अहिले मान्छेहरू सबै व्यस्त छन् है. उपन्यासहरू कथाहरूबाट फुर्सद छ, बस्ने मान्छेलाई फुर्सद नै छैन कि मदनजी.
हजुर हजुर.
भन्न खोजेको विषयवस्तु छोटकरीमा सठिक रूपमा मनै छुने ढङ्गले प्रस्तुत गर्न सक्नु एउटा मुक्तकको क्षमता हो है.
हजुर.
त्यसैले लेख्नेहरू पनि मुक्तक लेख्न रुचाइरहेका छन् र पढ्नेहरूलाई पनि मुक्तकप्रति अलिकति बढी चासो बढेको हो कि जस्तो चाहिँ मैले पाएको छु है. समग्रमा मुक्तकप्रतिको लगाव, जुन मुक्तकप्रति जति केन्द्रित हुनुहुन्छ नि.
हजुर.
गजललाई मैले अन्याय गरेको होइन, तर जसरी बिचमा गजलको बाढी आएको थियो नि, त्यो बाढीको क्रममा अनेक किसिमका बाढीहरू आए, तर मुक्तकको सङ्लो बाढी आउँदैछ.
हजुर हजुर. अब यसरी तपाईँ कार्यक्रममा आउनुहुँदा धेरै साथीहरू जो रेडियो सुनिरहनु भएको छ, मुक्तक के हो, कसरी लेख्ने भन्ने बारेमा जान्न इच्छुक हुनुहुन्छ होला.
हजुर.
मुक्तक जो सिक्दै हुनुहुन्छ उहाँहरूलाई एकदमै सरल तरिकाले तपाईँले बताइदिनुहोस् न मुक्तकको बारेमा.
अवश्य पनि मैले जानेको केही कुरा छोटकरीमा तपाईँहरूलाई भन्न चाहन्छु जो अहिले यति बेला रेडियो सुन्नुभएको छ. मुक्तक भनेको कविताको अथवा काव्यको छोटो रूप हो. केही समय अगाडि मुक्तकलाई चाहिँ विभिन्न तरिकाले बुझिएको थियो, जस्तै हाइकुलाई पनि मुक्तक भनिन्थ्यो है.
हजुर.
अझै पनि कतिपय ठाउँ भनिन्छ, ताङ्काहरूलाई पनि मुक्तक भनिन्छ, जस्तै रोइला सुन्छौँ नि हामी रोइला गीतहरू.
हजुर हजुर.
हो, ती रोइलाहरूलाई पनि मुक्तक भनिन्थ्यो.
हजुर.
र अझै पनि कतिपय ठाउँमा त्यो भनिन्छ. र पछिल्लो समयमा तपाईँको चाहिँ 2070 सालदेखि पोखरामा एउटा घोषणा पत्र जारी भएको थियो मुक्तक प्रतिष्ठान र राष्ट्रिय मुक्तक प्रतिष्ठान र अनि मुक्तक मञ्च पोखराको एउटा कार्यक्रममा. उक्त कार्यक्रमले के भनेको छ भने मुक्तक भनेको चार लाइनको हुनुपर्छ है.
त्यहाँदेखि
मुक्तक मुक्त लयमा हुने जति सबै मुक्तको भनिएको थियो भने अब चाहिँ मुक्तकको पनि आफ्नै आकार हुनुपर्छ, आफ्नै रूप हुनुपर्छ, आफ्नै भेद हुनुपर्छ भनेर चाहिँ त्यहाँ चाहिँ एउटा घोषणा पत्र जारी गरिएको थियो र चार लाइनका चाहिँ मानक मुक्तक हुन् भनिएको थियो.
हजुर हजुर.
है, चार लाइनमा जस्तै हामी अहिले मुक्तक सुनिरहेका छौँ, तपाईँहरूलाई मैले सुनाइरहेको छु, अब मदनजीले वाचन गरिरहनु भएको छ आजसम्म धेरै मिठो शैलीमा तपाईँहरूको माझमा, हो तिनी चार लाइनका चाहिँ मुक्तक हुन्. मुक्तकमा जस्तै हामी गजलमा काफिया रदी भन्छौँ, त्यस्तै गरी मुक्तकमा चाहिँ अनुप्रास र तुक भनिन्छ. जस्तै काफिया भन्छौँ नि हामी गजलको.
हजुर हजुर.
हो, मुक्तकमा चाहिँ तुक भन्छौँ हामीले. र जस्तै मुक्तक लेख्दाखेरि चारवटा लाइनमा लेखिन्छ, ए ए बी ए. म यो यो कुरा बुझाउँछु. जस्तै एउटा मुक्तक वाचन गर्छु मदनजी साथीहरूको लागि.
हुन्छ, एउटा उदाहरण पेश गरौँ न.
हाम्रो सम्बन्ध पवित्र हुनुपर्छ.
हजुर.
हाम्रो सम्बन्ध पवित्र हुनुपर्छ, तिम्रो पनि छुट्टै चरित्र हुनुपर्छ. मैले दुईवटा हरफ वाचन गरेँ मुक्तकका दुई लाइन है. हाम्रो सम्बन्ध पवित्र हुनुपर्छ, तिम्रो पनि छुट्टै चरित्र हुनुपर्छ. त्यहाँ पवित्र र चरित्र शब्द आएछ नि.
हजुर हजुर.
हो, त्यो चाहिँ तुकको रूपमा लिन्छौँ हामीले.
हजुर हजुर.
जसलाई मैले ए ए भने नि, दुईवटा लाइनमा, पहिलो लाइनमा ए, दोस्रो लाइनमा ए भनेको त्यही तुक मिलाउने हो. हाम्रो सम्बन्ध पवित्र हुनुपर्छ, तिम्रो पनि छुट्टै चरित्र हुनुपर्छ. त्यहाँ चाहिँ ए एको संरचनामा तुक मिल्यो. अब तेस्रो लाइनमा छुटाउन कसैले सक्दैन हामीलाई, छुटाउन कसैले सक्दैन हामीलाई, यो तेस्रो लाइन हो है.
हजुर.
यसमा चाहिँ कुनै किसिमको तुक प्रयोग गरेन, स्वतन्त्र तरिकाले माथिकै विषयवस्तुमा आधारित बनाएर यसलाई बग्न दियौँ हामीले.
हजुर हजुर.
जसलाई बी भनिएको छ.
हजुर.
ए ए बी भयो है.
हो.
अब चौथो हरफ, चौथो लाइन, हाम्रो सम्बन्ध पवित्र हुनुपर्छ, तिम्रो पनि छुट्टै चरित्र हुनुपर्छ, छुटाउन कसैले सक्दैन हामीलाई, मेरो नाम तिम्रो दिलभित्र हुनुपर्छ. हो, यो दिलभित्र आयो नि. यो भित्र भन्ने फेरि तुकको रूपमा आयो. जस्तै अब तेस्रो लाइनलाई हामीले के छोडिदिएका छौँ, स्वतन्त्र तरिकाले छोडिदिएका छौँ होइन. यसरी चाहिँ चार लाइनमा मुक्तक लेखिन्छ. मुक्तक लेख्दाखेरि तपाईँको चाहिँ चारवटै जुन पङ्क्ति भन्छौँ हामी,
हजुर हजुर,
हो ती चारवटै पङ्क्तिहरूले एउटै भाव बोकेको हुनुपर्छ. मुक्तक भनेको के हो भने मुक्तक सुनाइसकेपछि ओहो अब के होला नहोस् कि, एउटा मुक्तक सुनिसकेपछि पूर्ण त्यो माथिल्लो लाइनले भन्न खोजेको कुरा के हो, चौथो लाइनले चाहिँ स्पष्टीकरण दिनु पर्यो है. जस्तै मेरो मुक्तकमा मैले जाने नजाने प्रयास गरेको थिएँ, हाम्रो सम्बन्ध पवित्र हुनुपर्छ भनेको थियो नि
हजुर हजुर।
त्यो के भयो भने पवित्र हुन्छ त भन्दा मेरो नाम तिम्रो दिलभित्र भयो भने पवित्र हुन्छ भनेर अन्तिम लाइनले एउटा पूर्ण गरेको थियो नि। यो मेरो प्रयास हो, मुक्तक भएको होला नभएको होला त्यो आफ्नो ठाउँमा छ। त्यो कुरा हाम्रो श्रोताहरूले छुट्याउनुहुन्छ है, अग्रजहरूले छुट्याउनुहुन्छ। यसरी चाहिँ मुक्तक लेख्नुपर्छ। अझ म के भन्छु भने मुक्तक भनेको एउटा सिकारी, हामी मुक्तकार भनेको एउटा सिकारी जस्तै लाग्छ कि मलाई।
हजुर हजुर।
हामी चाहिँ सिकार गर्नका लागि गुलेली लिएर चरा मार्नका लागि हिँड्छौँ नि,
ढुकुर रुखमा बसिरहेछ।
हजुर,
ढुकुर रुखमा बसिरहेछ,
एकदम ढुकुर रुखमा बसिरहेछ। तपाईँले चाहिँ गुलेली तपाईँले देख्नुभयो, त्यो देखेको कुरा भनेको पहिलो लाइन भयो
हजुर
है, अथवा देखिसकेपछि त्यो गुलेली ताक्नु भयो नि त्यो ढुकुरतिर।
हजुर हजुर,
त्यो पहिलो लाइन हो। दोस्रो लाइनले तपाईँले न पुरा सिधा हेर्नुभयो, त्यो ढुकुरको टाउकोमा तपाईँले टाउकोमा हान्छु मैले भनेर हेर्नुभयो है।
हजुर हजुर।
तेस्रो लाइनमा तपाईँले ढुङ्गा छोडिदिनु भयो गुलेलीबाट, छोडिसकेपछि त्यो गुलेलीले त्यो मटेङ्ग्राले लागेर ढुकुर तल झऱ्यो भने
मुक्तक भयो,
मुक्तक भयो, नत्र मुक्तक भएन, चार लाइनको कविता भयो भन्नुपर्छ हामीले।
हिजो आज छिटो मिठो प्रतिक्रिया आउने सामाजिक सञ्जाल फेसबुकमा मुक्तक पोस्ट गर्ने चलन बढी छ। म यति भन्छु, जो मुक्तक लेख्दै हुनुहुन्छ श्रोता, तपाईँ मुक्तक लेख्न सिक्दै हुनुहुन्छ भने लेख्नुहोस्, पटक पटक पढ्नुहोस्, नजिकका मुक्तकिला मनहरूमा साटासाट गर्नुहोस्। तपाईँले यसरी नै मूल्याङ्कन गर्न सक्नुहुन्छ आफैले आफैलाई, अनि जहाँ प्रकाशित गर्नुहोस् पोस्ट गर्नुहोस् तपाईँ सुरक्षित रहनुहुन्छ, होइन त?
एकदम एकदमै एकदम। के छ भने मदनजी, हामी सिक्न कहिले पनि डराउनु हुँदैन कि।
हजुर हजुर।
होइन, जस्तै मैले केही कुरा लेखेँ, तपाईँले चाहिँ त्यो मैले लेखेको कुरामा केही कमी कमजोरी औलाइदिनु भयो, मेरो सबैभन्दा ठुलो मान्छे तपाईँ,
उसले के भन्ने होला भनेर चाहिँ डराउनु भएन,
डराउनु भएन। प्रतिक्रिया कसैले दिन्छ भने अथवा प्रतिक्रिया कसैलाई दिनु छ भने जे कमजोरी देख्नुहुन्छ त्यो दिनुहोस्। त्यो तपाईँलाई चाहिँ स्पष्ट प्रतिक्रिया दिने मान्छे नै तपाईँको नजिकको मान्छे हो जस्तो लाग्छ मेरो विचारमा। अब कतिपय के छ भने अहिले सामाजिक सञ्जालहरूमा ओहो राम्रो मिठो भनिदिने, अनि त्यतिको आधारमा चाहिँ ओहो म चाहिँ राम्रो लेख्ने भएछु भनेर भन्नुपर्ने अवस्था चाहिँ छैन, किनभने हामीले अध्ययन गर्नुपर्छ
है,
अध्ययन गर्नुपर्छ। अध्ययन गरिसकेपछि प्र्याक्टिकल्ली रूपमा पनि जानुपर्छ, लेखेको कुराहरू आफूभन्दा अग्रजलाई सुनाउने, अग्रज भन्दा अब मेरो भन्दा मुक्तकमा मदनजीको ज्ञान बढी छ भने होइन, हामी जो अग्रज भए पनि मभन्दा सानो भए पनि होइन, अथवा मदनजी मभन्दा ठुलो भए पनि होइन, अन्य कुनै सानो ठुलो हुँदैन, यो ज्ञान सबैभन्दा ठुलो कुरो ज्ञान हो कि होइन मदनजी?
हो हो, पक्कै पनि। थोरै फेसबुकको कुरो आइहाल्यो, फेसबुकको प्रयोगले तपाईँको लेखनमा कस्तो प्रभाव पारेको छ, प्रगति गराएको छ?
एकदमै, मैले हरेक कुरालाई पोजिटिभली लिन्छु।
हजुर हजुर।
सामाजिक सञ्जालले धेरै कुरा सिकाएको छ, हामीले चाहिँ लिन जान्नुपर्छ कि त्यहाँबाट
होइन,
हरेक कुराहरू छ। उयो एउटा राजहाँसले चाहिँ समुद्रमा दुध फालिदियो भने उसले चाहिँ त्यो दुध दुध तारेर लिन्छ अरे कि।
हजुर हजुर।
है, त्यो पानीलाई नलिकन उसले चाहिँ दुधलाई मात्र खानेर त्यो दुध पिउन सक्छ अरे, हो त्यस्तै हुनुपर्छ हामी भनेको। त्यहाँ सामाजिक सञ्जालमा अनेक थरी कुराहरू हुन्छन्, त्यहाँ हरेक किसिमको मान्छेहरू भेटिन्छन् है, को राम्रो को नराम्रो, आफूले चिन्ने चिनेर मनमा लिने, त नराम्रो फलानु यस्तो किन भन्नु पर्यो, त्यहाँबाट सिक्नुहोस्। हेर्नु, धेरै राम्रो मान्छेहरू पनि हुनुहुन्छ फेसबुकमा होइन, उहाँहरूबाट ज्ञान लिनुहोस्, अग्रजहरूलाई सम्मान गरौँ, सानोलाई माया गरौँ। फेसबुकले मलाई धेरै कुरा सिकाएको छ मदनजी, मैले साहित्यमा मुक्तकै बारेमा पनि धेरै कुरा फेसबुकबाट नै सिकेको।
रेडियो कार्यक्रम निर्माणमा त झन् ठुलो भूमिका खेलिया छ है।
एकदमै। अब के थियो भने पहिला पहिला कार्यक्रम चलाउँदाखेरि आजभन्दा चार वर्ष अगाडि कुरा, जेनरली मुक्तक आउनलाई चिठी आउँथ्यो त्यति बेला है,
चिठी पत्र आउँथ्यो उलाई।
अनि अहिले पछिल्लो समयमा के भयो भने अब टेलिभिजनहरूले गर्दा अनि इन्टरनेटले गर्दा हरेक कुराहरू इन्टरनेटमा युट्युबमा जताततै पढ्न पाउने भएकोले हाम्रो श्रोताहरू पनि अलिक केही मात्रामा घटेको हो कि जस्तो महसुस हुने है। हुन त त्यो अब जस्तो मुक्तक मन पराउनेले चाहिँ मदनजीको कार्यक्रम सुन्नुहुन्छ सबैले, चाहे त्यो टिभी हेर्ने होस् चाहे इन्टरनेट हेर्ने होस् होइन।
हजुर हजुर।
पहिला जस्तो अलिकति चिठीहरू आउने यस्तो छैन अहिले, त्यो जे होस् रेकर्ड चाहिँ इमेलले अनि फेसबुकले, फेसबुक कार्यक्रमहरूको पेजहरू हुन्छ त्यहीँ आउने, त्यसले गर्दा नै एकदम ठुलो ठुलो गुण लगाएको छ यो सामाजिक सञ्जालले।
केही साथीहरू हुनुहुन्छ नि अझै पनि फेसबुकमा, जो अरूको राम्रो मुक्तको पुजारमा आफ्नो नामको स्टिकर टाँसेर जताततै छाउनुहुन्छ, तपाईँ कतिको हैरान हुनुहुन्छ?
एकदमै, म पनि हैरान थिएँ।
हजुर।
म यो एकताका तपाईँको चाहिँ यो तपाईँको 70-71 मदनजी,
हजुर हजुर,
मैले यो अभियान नै चलाएँ, रचना चोरहरूको भण्डाफोर अभियान।
हजुर हजुर।
तर यो यो अभियानमा मैले एउटा कुरा के पत्ता लगाएँ भने मैले केही सिक्ने अवसर पनि पाएँ कि त्यो अभियानबाट। त्यहाँ कतिपय कस्तो रहेछन् भने तपाईँको रचना, जस्तै मदनजीको रचना यो गाजु लामिछाने चोरेर अथवा तपाईँको वालबाट कपी गरेर पोस्ट गरेँ भने मलाई केही पनि हुँदैन, मैले गल्ती गरेँ कि भन्ने महसुस नहुने साथीहरू हुनुहुँदैछ कि।
हजुर।
त्योबाट पछाडि पर्ने असर के हुन्छ भन्ने थाहा नभएको छ। एक थरी चाहिँ जानी जानी चाहिँ ईर्षाले ढाहाले चाहिँ अरूको रचना आफ्नो नाममा त्याग गर्ने, आफू अलिकति फेमस हुनका लागि पनि गर्नेहरू पनि छन्, उनीहरूलाई पनि सम्झाउनु पर्छ, यदि सम्झाउँदा मानेन भने बहिष्कार नै गर्नुपर्छ आफ्नो त्यो उसबाट, म त त्यही भन्छु।
हजुर हजुर, मुक्तक वाचन पनि एउटा कला हो, छुट्टै मिठास छ तपाईँमा, मुक्तक सुनौँ होला।
हुन्छ, म एउटा मुक्तक वाचन गर्छु।
हजुर,
आफूबाटै यो मन टाढा भाग्न थालेको छ, आफूबाटै यो मन टाढा भाग्न थालेको छ, ढुकढुकीले तिमीलाई नै माग्न थालेको छ, आफूबाटै यो मन टाढा भाग्न थालेको छ, ढुकढुकीले तिमीलाई नै माग्न थालेको छ, तिमीबाट टाढा बस्न अति गाह्रो हुन्छ अब, तिमीबाट मदनजी तिमीबाट टाढा बस्न अति गाह्रो हुन्छ अब, बारम्बार भेट्ने रह जाग्न थालेको छ।
यति मिठो शैलीमा मुक्तक भन्नुहुन्छ नि, अर्को मुक्तक सुनौ न।
अर्को मुक्तक वाचन गर्छु, हुन त मुक्तक वाचन प्रेमका मुक्तकहरू वाचन गर्न बडो मजा लाग्छ है।
हजुर हजुर,
धेरैजना साथीहरूले प्रेमका कुराहरू पनि मन पराउनुहुन्छ, किनभने यो प्रेम भन्ने शब्द नै अचम्म छ कि, सानो जन्मेदेखिको पालाखादेखि लिएर वृद्धसम्मलाई आवश्यक कुरा नि हो नि होइन। अर्को मुक्तक वाचन गर्छु म, हिजोसम्म त गगन दिन्छु भन्थ्यो र तिम्रो लागि मन दिन्छु भन्थ्यो, हिजोसम्म त गगन दिन्छु भन्थ्यो र तिम्रो लागि मन दिन्छु भन्थ्यो, स्वार्थी रहेछ मलाई लुटेर गयो, स्वार्थी रहेछ मलाई लुटेर गयो, जसले बाँचुन्जेल जीवन दिन्छु भन्थ्यो।
ओहो श्रोता, अहिले मसँग युवराज लामिछाने प्रदीपजी हुनुहुन्छ, कात्रोमा खल्ती मुक्तक सङ्ग्रह अहिले उहाँको पाठक समक्ष छ। बिदा माग्ने बेला भयो युवराजी, मुक्तको प्यास मेटिएको छैन, केही मुक्तक अझै सुनौ सुनौ लागेको छ, हामी केही मुक्तक सुन्न भ्याउँछौँ होला, अर्को मुक्तक सुनौ न।
पक्का पनि, प्रदेशमा हुने धेरै दाजुभाइले मन पराइदिनु भएको एउटा मुक्तक थियो, म त्यो वाचन गर्छु है।
हजुर हुन्छ।
घरको छानो अब तिनले छाउनेछु आमा, परदेश गई धन कमाई आउनेछु आमा, घरको छानो अब तिनले छाउनेछु आमा, परदेश गई धन कमाई आउनेछु आमा, किन रुन्छौ गरिबका पनि दिन फिर्छन्, किन रुन्छौ गरिबका पनि दिन फिर्छन्, ऋणका सबै बन्धन फुकाउनेछु आमा।
युवराजी, झुत्रो वस्त्र त्यो शरीरले लाओस् कतिन्जेल, झुत्रो वस्त्र त्यो शरीरले लाओस् कतिन्जेल, आफ्नै राम कहानी कटै सुनाओस् कतिन्जेल, अभावै अभावले थिचेर हर्के परदेशी हो, सिरानीमा तम्सुक राखी निदाओस् कतिन्जेल, सिरानीमा तम्सुक राखी निदाओस् कतिन्जेल।
कति मिठो मुक्तक सुनाउनु भयो मदनजी, खुसी लाग्यो।
अर्को मुक्तक हामी सुन्नेछौँ, अन्तिम मुक्तक एउटा सुन्नेछौँ
आजको लागि।
हजुर हजुर,
संसारका सारा खुसी दिन तयार भएकी थियौ, संसारका सारा खुसी दिन तयार भएकी थियौ, सँगै जिन्दगीको मजा लिन तयार भएकी थियौ, संसारका सारा खुसी दिन तयार भएकी थियौ, सँगै जिन्दगीको मजा लिन तयार भएकी थियौ, आज कसरी बिर्स्यौ प्रिया तिमीले मलाई, आज कसरी बिर्स्यौ प्रिया तिमीले मलाई, हिजो तनमन सुम्पिन तयार भएकी थियौ।
भर्खरै कुराकानी गर्न सुरु गरे जस्तो लाग्छ, कार्यक्रमको समय सकिन लागेको सङ्केत प्रविधि संयोजनका मित्रहरू गर्दै हुनुहुन्छ, आफ्नो व्यस्त समय हामीलाई दिनुभयो, धेरै खुसी लाग्यो। कात्रोमा खल्ती मुक्तक सङ्ग्रह अझ लोकप्रिय बनोस् हार्दिक शुभकामना, छुट्दा छुट्दै के भन्न चाहनुहुन्छ?
धन्यवाद मदनजी, मदनजीलाई हृदयबाट आभार व्यक्त गर्न चाहन्छु, र रेडियो भिजनलाई पनि जसले चाहिँ मलाई चाहिँ स्थान दियो, तपाईँहरूलाई विशेष धन्यवाद दिन चाहन्छु, र मुक्तक लेख्ने सम्पूर्णलाई म के भन्न चाहन्छु भने, मुक्तक लेख्नुहोस्, मुक्तकमा रमाउनुहोस्, जानेका कुराहरूलाई सिकाउनुहोस्, नजानेको कुरा सिक्नुहोस् र मुक्तकमै रमाउनुहोस्, त्यति भन्छु मदनजी।
धन्यवाद युवराजी।
हुन्छ, शुभरात्री।
संसारी माया विचित्र, मरेर के पोलान्छ र, नगर व्यर्थै लोभी मन, छोडेर जान्छ व्यर्थैको धन, आखिर एक पेट खानु छ, हाँसी खुसी जिउनु छ, अधर्म कहिले नसोच्नु, सके पुण्य कमाउनु, अधर्म कहिले नसोच्नु, सके पुण्य कमाउनु।
श्रोता, आजलाई भने हामी कार्यक्रमको अन्त्य अन्त्यतिर आइसकेका छौँ। मुक्तकार युवराज लामिछाने प्रदीपजीले मुक्तक संग्रह कात्रोमा खल्तीबाट नै मिठो खबरदारी गर्नुभएको छ, दरो खबरदारी गर्नुभएको छ। देशको उच्च अहोदामा बसेर, सम्मानजनक पदमा बसेर भ्रष्टाचार नगरौं, आफ्नो पद आफ्नो जिम्मेवारलाई दुर्गन्धित नबनाऊ। युवराज लामिछानेजीको यो प्रयासलाई सलाम गर्दै मुक्तक माला परिवार हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छ। तपाईँलाई कार्यक्रम सुनिसकेपछि कुनै पनि सल्लाह सुझाव प्रतिक्रिया दिन मन लाग्यो, मुक्त कार्यक्रममा पठाउन मन लागेको छ भने muktakmala@gmail.com तपाईँले मेल गर्न सक्नुहुन्छ। त्यस्तै फेसबुकमा गएर facebook.com/muktakmala गर्नुभयो भने मुक्तकमालाको एउटा फेसबुक पेज भेटाउनुहुन्छ, त्यहीँ गएर मुक्तकरपहरू प्रतिक्रियाहरू छोड्न सक्नुहुन्छ। यो समयसम्म कार्यक्रम सुनेर साथ दिनुभयो तपाईँलाई धन्यवाद। प्रविधि संयोजनका निमित्त रमेश जी र कविताजीलाई विशेष धन्यवाद। मलाई इन्टरनेट संसारमा हरदम साथ दिने भाइ प्रदीप बस्नेतलाई पनि सुटुक्क सम्झँदै कार्यक्रमबाट म मदन भण्डारी आजलाई भने बिदा चाहन्छु। हस्त श्रोता, मिठा मिठा सपना सबै तपाईँकै भागमा परन्। नमस्कार, शुभरात्रि, जय मुक्ताक।
मृत्युको चक्र छ लोकमा, जन्म मृत्यु यो लोकमा, अरूलाई आँखा नतर्नु, कुविचारले नहेर्नु, मायाले हेर्नु सबैलाई, शत्रु मित्र दुवैलाई, दुष्ट विचार हटाउनु, ज्ञानी बनी मन जित्नु, दुष्ट विचार हटाउनु, ज्ञानी बनी मन जित्नु, शान्तिको बाटोमा छोडे असत्य मार्गमा, उच्च राखौ आफ्नो मन, सत्य गरौ आफ्नो काम, नजलाउनु हरियो वन, नरुवाउनु अरूको मन, सके सबको भलो सोचौ, कुभलो कहिले नसोचौ, सके सबको भलो सोचौ, कुभलो कहिले न सोचौं।